الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا وشفيعنا وشفاء صدورنا وغوثنا وغياثنا ومغيثنا ومعيننا وقطبنا وفريدنا ونظامنا وسراجنا وولانا وأشرفنا ونور عيننا محمدا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إذا زلزلت الأرض زلزالها وأخرجت الأرض أثقالها وقال الإنسان ما لها يومئذ تحدث أخبارها بأن ربك أوحى لها يومئذ يصدر الناس أشتاتا ليروا أعمالهم فمن يعمل مثقال ذرة خيرا يره ومن يعمل مثقال ذرة شرا يره صدق الله مولانا العظيم وبلغنا رسوله النبي الكريم ونحن على ذلك لمن الشاهدين والشاكرين والحمد لله رب العالمين بارگاہ رسالت میں درود پاک کا نذرانہ پیش کیجیے. اللهم صل على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد وأصحاب سيدنا ومولانا محمد وبارك وسلم صلاة وسلاما عليك يا رسول الله. جیسا کہ ابتدا میں ہم نے آپ کو بتایا تھا کہ اس مرتبہ ان تمام پروگراموں کی ترتیب اس طرح ہے کہ روزانہ ایک نئے عنوان پر آپ کے سامنے گفتگو کریں گے. آج ہماری اس محفل کا تقریر کا عنوان ہے قیامت کا منظر. اسی مناسبت سے قرآن مجید فرقان حمید کی ایک سورہ مبارکہ تلاوت کرنے کا شرف حاصل کیا. پہلے اس کا ترجمہ اور اس کے بعد اس کے متعلق چند گزارشات. بڑی توجہ سے اس کو سماعت کیجیے. آپ سنیں گے اور اس کو یاد رکھیں گے اور خصوصاً اس پر عمل کرنے کی کوشش کریں گے. انشاءاللہ تعالی اس دنیا میں بھی فائدہ ہوگا, آخرت میں بھی فائدہ ہوگا. اللہ رب العالمین ہم سب کو اس سورہ مبارکہ کے فضائل, مناقب, مسائل اور جو کچھ اس میں بیان کیا گیا ہے اس پر عمل کرنے کی توفیق عطا فرمائے. ارشاد ربانی ہوا اذا زلزلت الارض زلزالہا, اور جب زمین پوری شدت کے ساتھ ہلے گی, اور زمین کا کوئی ٹکڑا نہیں, پوری زمین زلزلے کی شدت سے ہلا دی جائے گی, یہ قیامت کا منظر بیان ہو رہا ہے، یعنی جب قیامت آئے گی تو کیا ہوگا؟ اللہ فرماتا ہے اذا زلزلت الارض زلزالہا، جب پوری زمین زلزلے کی شدت سے ہلا دی جائے گی، واخرجت الارض اثقالہا، اور زمین اپنا تمام بوجھ باہر نکال دے گی، وقال الانسان ما لہا، اور انسان کہے گا کہ اسے کیا ہوا، یومئذ تحدث اخبارہا، اس دن زمین اپنی خبریں بیان کرے گی، بأن ربک اوحا لہا، کیونکہ آپ کے رب نے اسے ایسا کرنے کا حکم دیا، یومئذ یصدر الناس اشتاتا لیروا اعمالہم، اور اس دن لوگ مختلف احوال میں لوٹیں گے، فمن یعمل مثقال ذرۃ خیرا یرہ، اللہ فرماتا ہے ذرہ برابر بھی نیکی جو کرے گا اسے اس کا صلہ ملے گا، ومن یعمل مثقال ذرۃ شرا یرہ، اور جو ذرہ برابر بھی برائی کرے گا اس کا عذاب وہ دیکھے گا۔ یہ اس سورہ مبارکہ کا ترجمہ ہے۔ اس سورت میں اللہ تبارک و تعالی نے تین چیزیں بیان کی۔ ابتدائی آیات میں قیامت کا منظر، قیامت کی کیفیات کو بیان کیا کہ جب قیامت آئے گی تو کیا ہو۔ اس کے بعد لوگوں کے احوال بیان کیے، اور اس کے بعد نیکی اور بدی پر جزا اور سزا اس کا بیان کیا۔ یہ تین چیزیں سورہ مبارکہ میں بیان کی گئی۔ اب آئیے سب سے پہلے یہ دیکھیں کہ پہلی دو آیت میں جو قرآن کریم نے قیامت کا منظر بیان کیا ہے وہ کیا ہے۔ اللہ فرماتا ہے اذا زلزلت الارض زلزالہا، جب یہ پوری زمین زلزلے کی شدت سے ہلے گی۔ ذرا سے آپ غور کریں، جب پوری زمین ہلے گی تو کیا ہوگا؟ حضرت ابن عباس رضی اللہ تعالیٰ عنہ بیان کرتے ہیں کہ نبی پاک علیہ الصلوۃ والسلام نے فرمایا حضرت اسرافیل علیہ السلام جب پہلی مرتبہ سور پھونکیں گے پوری زمین ہلے گی۔ پوری زمین، روئے زمین، یعنی کوئی ایک ٹکڑا نہیں، کوئی ایک ملک یا شہر نہیں، روئے زمین جتنی بھی ہے یہ سب ہلے گی، کاپے گی۔ آپ غور کریں، جب زلزلہ آتا ہے، زمین ہلتی ہے تو کیا ہوتا ہے؟ عمارتیں اندر چلی جاتی، بڑی بڑی عمارتیں، کتنے مضبوط مکان، عمارتیں، بلڈنگیں آپ بنا لیں، لیکن زلزلہ اللہ کا ایسا عذاب ہے جس سے کوئی نہیں بچ سکتا۔ سائنس نے کتنی ترقی کر لی، انسان فضاؤں میں اڑ رہا ہے، سمندروں کی سیر کر رہا ہے، سمندروں کے سینے انسان نے چیر دیے، سمندر کے اندر بھی سفر کر رہا ہے، اوپر بھی سفر کر رہا ہے، کتنی ترقی کر لے، لیکن زلزلے کو روکنے کے لیے کوئی چیز ایجاد نہیں۔ کوئی چیز ہے جو بتا دے کہ اتنے منٹ کے بعد یا اتنے گھنٹے کے بعد یا اتنے دن کے بعد زلزلہ آنے والا ہے؟ نہیں۔ ایک سے ایک آنا سائنس نے ایجاد کر لیا۔ ہاں اتنا کیا کہ جب زلزلہ آ کر چلا جاتا ہے، گزر گیا، تباہی ہو گئی، بربادی ہو گئی، اب سائنسداں کریں جی ہم نے دیکھا ہے اتنی رفتار سے آیا تھا، ہم نے دیکھا جو ریئیکٹر انہوں نے لگایا، جو اسکیل انہوں نے لگایا، ہم نے یہ دیکھا کہ اتنی تیزی سے آیا، اتنی رفتار سے آیا۔ ارے یہ تو دیکھ لیا، یہ تو بتاتے نا کہ آنے والا ہے، تاکہ اس کا کوئی حساب کیا جائے، کوئی بندوبست کیا جائے۔ اب مثال کے طور پہ طوفان آ رہا ہے، فوراً محکمہ موسمیات والے، سائنسداں اور دیگر جو ہیں، فوراً اعلان کر دیتے ہیں بحر عرب میں طوفان کی موجیں، لہریں آ رہی ہیں، اب اس کا رخ پاکستان کی طرف ہے، اب اس کا رخ ہندوستان کی طرف ہے، اب اس کا رخ فنا طرف ہے، یہ پہلے سے بتاتے ہیں نا، اور یہ بھی بتاتے ہیں کتنی اونچی لہر ہے، 6 فٹ اونچی ہے، 7 فٹ اونچی ہے یا اس سے زیادہ، اور یہ بھی بتاتے ہیں کس تیزی کے ساتھ پانی ادھر بڑھ رہا، یہ ساری چیزیں ہیں نا. اب اس میں کیا ہے، کسی شہر میں پتا چلا کہ سامنے سے طوفان آ رہا اور اس رفتار سے آ رہا ہے، اور اس رفتار سے جب یہاں آئے گا اتنے گھنٹے میں یہاں پہنچ جائے، یہاں تک بتا دیتے. اس میں کیا ہوتا ہے، اگر کسی شہر میں آ رہا ہے تو وہ لوگ دوسرے شہر میں منتقل ہو جائے، اس میں آ رہا ہے تو تیسرے میں منتقل ہو جائے، اپنے بچاؤ کی کوئی صورت کر لے. لیکن زلزلہ اتنا اچانک ہوتا ہے اور اتنا شدید ہوتا ہے کہ بچاؤ کی کوئی صورت نہیں سوائے اللہ تبارک و تعالی کے کرم، وہ خود اپنا کرم فرما دے، رحم فرما دے، تب انسان بچ سکتا ہے، ورنہ نہیں بچ سکتا. اور بچے کیسے تھے، آپ مثال دیکھیں کہ جتنی چیزیں ہیں سب زمین پر، جتنی بلڈنگیں ہیں زمین پر، جتنے مکانات ہیں زمین پر، جتنے درخت ہیں سب زمین پر، ساری چیزیں زمین پر، اور اگر زمین پھٹ جائے تب سب کے سب اندر چلے. ابھی چند سال پہلے، بلکہ زیادہ عرصہ ہو گیا، پاکستان میں جو زلزلہ آیا تھا، سوات کی طرف، مالاکنڈ کی طرف، اسلام آباد میں بھی آیا، پنڈی میں بھی، 4-5 منزلہ عمارتیں یا 8 منزلہ عمارتیں چند منٹوں میں زمین کے اندر، لوگوں نے اپنی آنکھوں سے دیکھا، زمین پھٹی اور وہ سب کے سب اندر چلے. اور بہت سی عمارتوں میں رہائش لوگوں کی تھی، بمیں تمام لوگوں کے سب اندر چلے. کیا ہوا، ختم ہو گیا زمین کے اندر، یعنی جو عمارتوں کی چھت تھی وہ زمین بن گئی. 8-10 منزلہ عمارت زمین کے اندر، کوئی بچا سکا، کوئی روک سکا، کوئی سائنسداں، کوئی ایسا آلہ جو اسے روک دے، کوئی ایسی تحقیق نہیں، سوائے اللہ تبارک و تعالی کے کرم اور اس کے رحم کے، اور کوئی نہیں بچا سکتا. وہ خود اپنا کرم فرمائے تو انسان بچ سکتا. کہنے کا مقصد یہ ہے، یہ ساری چیزیں اللہ تبارک و تعالی انسان کو دکھا رہا. ان اللہ علی کل شیء قدیر، اللہ تبارک و تعالی اپنے ہر چاہے پر قادر، تم کچھ نہیں کر سکتے. بڑی بڑی عمارتیں اندر چلی گئیں، بڑی بڑی بلڈنگیں اندر چلی گئیں، مکانات چلے گئے، زمین شک ہو گئی. اب اس کی مثال، جیسے یہ ٹیبل رکھی ہے، اس ٹیبل پر ساری چیزیں ہیں، اگر یہ ہلنے لگے تو کیا ہوگا، یہ ساری چیزیں گر جائیں. یہی مثال زمین کی ہے. تو یہ جو زلزلے آتے ہیں، ایسا نہیں ہوتا کہ پوری دنیا میں ایک ساتھ آئیں، یہ بھی اللہ کا کرم ہے، اور پورے ملک میں ایک ساتھ آئیں، ایسا بھی نہیں ہوتا، کسی شہر میں آیا کسی میں نہیں آیا. مثلا پاکستان میں ہی جب زلزلہ آیا تو سوات کی طرف، مالاکنڈ کی طرف ادھر آیا، کراچی والے محفوظ، اسی طرح دیگر شہر پر. اب ذرا سا سوچو، ایک شہر میں زلزلہ آئے تو کتنی تباہی ہوتی. اور قرآن کہہ رہے ہیں اذا زلزلت الارض زلزالہا، جب پوری زمین تھر تھر کاپے گی، ہلے گی، زلزلے کی شدت سے ہلے گی، تب کیا کیفیت ہے. عمارتیں باقی رہیں گی، دکانیں باقی رہیں گی، یہ مکانات باقی رہیں گے، نہیں. حضرت اسرافیل علیہ السلام پہلی مرتبہ سور پھونکیں گے، زلزلہ آئے گا، اس کی شدت کے ساتھ پوری زمین ہلے گی. قرآن نے کہا وأخرجت الأرض أثقالها، زمین اپنا بوجھ نکال باہر کرے گی، اپنا بوجھ نکال کر پھینک دے گی. اب زمین کا بوجھ کیا ہے، حضرت ابو ہریرہ رضی اللہ تعالی عنہ بیان کرتے ہیں اسی آیت کے تحت، وأخرجت الأرض أثقالها، زمین اپنا بوجھ نکال باہر کرے گی، پھینک دے گی. فرماتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، सोने चांदी के सुतूनों की मिसल, सुतून होता है ना, सोने चांदी के सुतूनों की मिसल जमीन अपने जिगर के टुकड़े उगल देगी। जमीन के अंदर जो कुछ है ना, वो सोने चांदी के सुतूनों की मिसल जमीन उसे बाहर फेंक देगी, और जब जमीन उसे उगल देगी, कातिल उसे देकर कहेगा इन्हीं की वजह से मैंने कत्ल किया, रिश्ता तोड़ने वाला कहेगा इसी की वजह से मैंने रिश्ता तोड़ा, चोर कहेगा उनको देखकर, उन सोना चांदी को देखकर इसी की वजह से मेरा हाथ काटा गया, फिर सब इस माल को छोड़कर चले जाएंगे, छोड़ देंगे और कोई उसमें से लेने वाला नहीं होगा। बात समझ आई? हजरत अबू हुरैरा रजी अल्लाह तआला ने फरमाते हैं, ये जो अल्लाह ने फरमाया ना कि व अखरजतिल अर्दु अस्कालहा, जमीन अपना बोझ निकाल कर बाहर फेंक दे, फरमाते कि सोना चांदी जमीन इसको अपने पेट में से उगल देगी, बाहर फेंक देगी, और उस सोना चांदी को देखकर कातिल कहेगा इसी की वजह से मैंने कत्ल किया। होता है ना आदमी किसी से, कोई सोना किसी के पास है और कोई आदमी उससे छीनना चाह रहा है, वो देना नहीं चाह रहा, उसने निकाले रिवाल्वर मार दी, सोना छीन कर ले गया, इसी की वजह से कत्ल हुआ। रिश्ता तोड़ने वाला कहेगा इसी की वजह से मैंने रिश्ता तोड़ा। आजकल हो रहा है या नहीं? जो इस किस्म के लोग हैं, बीवी से कहा जाओ सोना लेकर आओ घर से, जाओ बाप की मीरास लेकर आओ, जाओ बाप की जायदाद लेकर आओ, नहीं तो मैं अभी तलाक दे दूंगा, ऐसे बदबख्त लोग हैं ना मौजूद, और नहीं लाई वो बेचारी, तलाक दे दी, रिश्ता टूट गया। सरकार फरमाते हैं उसको देखकर इंसान कहेगा इसी की वजह से तो मैंने रिश्ता तोड़ा था, चोर कहेगा इसी की वजह से मेरा हाथ काटा गया, माल चोरी कर रहा था, सोना चांदी या कोई भी चीज, इस्लामी हुकूमत हुई, हाथ काट दी, तो चोर उस माल को देखकर कहेगा इसी की वजह से मेरा हाथ काटा गया। फिर सरकार ने फरमाया लेकिन उस दिन सब उसे छोड़कर चले जाएंगे, कोई उस माल को लेने वाला नहीं होगा। आज दुनिया में कैफियत यह है, अगर पता चल जाए कि किसी के पास इतना सोना है, उसके पीछे लग जाएंगे, किसी तरह यह सोना हमें मिल जाए, आराम से मिल जाए या जोर जबरदस्ती से मिल जाए, पता है कि सोना कीमती धातु है, इसको अगर हमने बेच दिया तो कितना पैसा मिलेगा। चांदी किसी के पास है तो उसके पीछे लग जाए, मालो दौलत किसी के पास है तो उसके पीछे लग जाए। इंसान की हिर्स हवस जो है कम नहीं होती, बढ़ती रहती, बढ़ती रहती। इसीलिए मेरे आका सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया इब्ने आदम का पेट मट्टी के सिवा कोई चीज नहीं भर सकती। कितनी सही बात कही, यानी जब ये मरेगा मट्टी में जाएगा तभी इसकी ख्वाहिशात खत्म होंगी, वरना जब तक जमीन पर है, एक मकान है तो दो हो जाएं, एक गाड़ियां हैं तो दो हो जाएं, एक लाख है तो दो लाख हो जाएं, ये इंसान की हम भी से ना बढ़ती रहती। तवक्कुल नहीं, अल्लाह की जात पर भरोसा नहीं, तवक्कुल नहीं, बस किसी तरह मुझे हासिल हो जाए, हल में मजीद, हल में मजीद, जितना भी चाहे मुझे मिल जाए, हराम हलाल की तमीज किए बगैर वो मान कमा रहा, उसको कोई परवाह नहीं कि ये जो मैंने किसी से मान लिया है ये हलाल है या हराम है। और याद रखो, हराम माल आता हुआ नजर आता है, आज हमने इतने कमा लिए, इतने लाख, इतने करोड़, इतने हजार, लेकिन जब ये हराम माल आता है अपने साथ बीमारी लाता है, मुसीबत लाता है, परेशानी लाता है, बेसुकूनी लाता है, बेचैनी लाता है, बेकरारी लाता है, इंसान खुश हो रहा है मैंने इतना माल कमा लिया, मैंने इतनी रिश्वत ले ली, मैंने ये कर लिया, फला को मजबूर करके मैंने ये ले लिया, मैंने उस पर जुल्म करके मैंने इतना पैसा ले लिया, लेकिन वही माल जब उसके जिस्म में जाता है और खून बनकर दौड़ता है, बीमारियां होती हैं, परेशानियां होती हैं, मुसीबतें होती हैं, और इसी में ये सारा माल निकल जाता, इसी में सारा माल जाया हो जाता, इंसान की हिर्स हवस जो है खत्म नहीं होती, बढ़ती रहती। जितना मिले, कहते नहीं ये कम है और इससे ज्यादा हो जाए, 1 लाख है तो 2 हो जाए, 10 लाख है तो 20 लाख हो जाए, 1 करोड़ है तो 2 करोड़ हो जाए। अरे कितने दिन खाएगा? अगर उसने करोड़ों कमा लिए और उसी वक्त सांस निकल गया तो क्या हुआ, वो करोड़ों कब्र में जाएंगे, वो लाखों जो कमाए कब्र में जाएंगे, ये जो बिल्डिंग है उसने खड़ी की ये अपने साथ लेकर जाएगा, ये मालो दौलत अपने साथ लेकर जाएगा? नहीं, जब कब्र में गया सिर्फ उसके नेक आमाल उसके साथ है और कोई चीज उसके साथ नहीं। हराम से कमाई हुआ पैसा दुनिया में रह गया, मालो दौलत दुनिया में रह गई, बिल्डिंगें दुनिया में रह गई, जायदाद दुनिया में रह गई, कब्र में अगर उसके साथ कोई गया तो नमाज उसके साथ गई, रोजा उसके साथ गया, हज जकात उसके साथ गई, नेक आमाल उसके साथ गए और वही उसके लिए काम आई और कोई चीज उसके काम नहीं। अगर इंसान ये सोच ले तो कभी हिर्स और हवस ना करे, तवक्कुल करे, भरोसा करे, अल्लाह ने जो मुझे दिया है उसका कर्म, जो उसने दिया ये अल्लाह तबारक व तआला का कर्म है। उसकी शान ये है कि वो खाली पेट उठाता तो है, खाली पेट सुलाता नहीं। इंसान उठता है तो खाली पेट होता है ना, लेकिन जब सोता है तब पेट भर के खाना। हमारी कैफियत ये कि हम कहते हैं इसका भी हम खा जाएं, उसका भी हम खा जाएं, इसका भी हम खा जाएं, फला का भी हम खा जाएं, सारी चीजें हम ले ले। हालांकि अल्लाह तबारक व तआला की शान ये है, वो रब्बुल आलमीन है, उसने इंसान को पैदा किया है और उसके रिजक का जिम्मा अपने ऊपर लिया, लोगों पर नहीं छोड़ा है, याद रखो। और अल्लाह की कुदरत ये है, इंसान बाद में उस मकाम पर पहुंचता है, रिजक पहले ही पहुंच जाता है। एक फैक्ट हकीकत आप देखिए, आप बाद में पहुंचेंगे, आपका रिजक पहले से मौजूद। ये खालिक कायनात ने एक निजाम बना दिया, उसका रिजक आप नहीं खा सकते, आपका रिजक वो नहीं खा सकते। लोग आते हैं दुआ कराने के लिए, हुजूर बड़ी परेशानी हो गई, क्या हुआ? मोहल्ले में हमारी एक ही दुकान थी, अब एक बराबर वाले ने और खोल, अरे खोल ली तो क्या हुआ, अब मेरी तो सेल कम हो जाएगी, पहले तो पूरे मोहल्ले में एक ही दुकान थी, सब मेरे पास आते, अब कुछ उधर जाएंगे कुछ इधर आएंगे, कम हो जाएगी। मैंने कहा सुनो, उसका रिजक तुम नहीं खा सकते, तुम्हारा रिजक वो नहीं खा सकते। जो खालिक कायनात ने लिख दिया है कि इस आदमी को इस दिन इतना मिलना है, ना उससे एक पैसा कम ना उससे ज्यादा, इस बात पर अगर इंसान ईमान रख ले तो कभी हराम हलाल के चक्कर में ना पड़े, वो सिर्फ लुकमाए हलाल खाए, हराम के चक्कर में नहीं पड़ेगा, मैं इधर से ले लूं, मैं उधर से ले लूं। और इसकी मिसाल एक बहुत अच्छी मिसाल है, जो मैं आपको दूं तो बात बिल्कुल आपके जहन के अंदर बैठ जाए। और इस बात से पहले एक बात और सुन लीजिए, जो बिल्कुल हमारे माशरे में ये आजकल चल रही है। शादियां होती हैं, आप लोग जाते हैं शादी में, खाना होता है, खाना खाते हैं, और जब खाना निकालते हैं तो क्या करते हैं, बिरयानी डाल ली, उसके ऊपर कोरमा डाल लिया, फिर कबाब डाल लिए, फिर टिक्के डाल ली, पूरी प्लेट भर ली, ऐसा लगता है कि कभी खाए, जितना खा नहीं सकते उससे ज्यादा भर लिया। भाई इंसान का पेट है ना, एक लिमिट है ना, उससे ज्यादा तो नहीं खा सकता ना, एक प्लेट इतनी भर ली, और जब खाने के लिए बैठे दिल भर गया, बाकी सब छोड़ दिया। अब वो जो आपने छोड़ा है वो जाया हुआ या नहीं हुआ? जाया हो गया ना। या तो कोई बुजुर्ग हो तो सारे मुरीद लेकर खाने के, अरे हजरत ने बचाया, ऐसे भी सूरत नहीं। कोई आलिम दीन हो तो उसके शागिर्द सारे खाने के, उस्ताद करने बचाया है हम खाने, अरे कुछ भी नहीं, तुम्हारा झूठा कौन खाएगा, वो सब का सब जाया हो गया, अल्लाह के बारगाह में जवाबदेह होना पड़ेगा, इस अमल का जवाब देना पड़ेगा, क्यों तुमने ऐसा किया। अरे जितना खाना है उतना निकाल लो, और खाना है और निकाल लो, कहते और पता नहीं मिले ना मिले, अगर मैंने अभी कबाब छोड़ दिए तो बाद में ये सारे लोग खा जाएंगे, मुझे नहीं मिलेगा। اگر اس بات پر یقین ہو کہ اس پر آپ کی مہر ہے، رزق جو آپ کا ہے آپ کو ملے گا، کوئی نہیں کھا سکتا، اور دوسرے کا رزق آپ نہیں کھا سکتے، یہ ایک فیکٹ ہے، ایک حقیقت ہے، اگر اس پر انسان ایمان اور یقین رکھ لے، کبھی یہ چھینا جھپٹی، ڈاکہ زنی، چوری کبھی بھی یہ کام نہ کرے جو تمہارے مقدر میں ملے گا. اب تم اس کو حرام طریقے سے لو یا حلال طریقے سے، اللہ تبارک و تعالی نے مقرر کر دیا. اور اس کی ایک مثال یہ ہے، جب ہم کھانا کھاتے ہیں تو ہمارے دانتوں میں کھانا پھنستا ہے یا نہیں؟ پھنس جاتا ہے نا دانتوں میں. پھر کیا کرتے ہیں؟ خلال لیتے ہیں، ٹوتھ پک جسے کہتے ہیں، اس سے دانتوں کو کریتے، چھوٹے چھوٹے ذرے نکلتے ہیں، اسے پھینک دیتے. ایسا کرتے ہیں یا نہیں؟ تو جو دانتوں میں پھنس گیا اور ہم نے پھینک دیا، وہ بھی رزق ہے یا نہیں؟ رزق ہے. اور جو ہم نے کھایا اور حلق سے نیچے اتر گیا، وہ بھی رزق. یہ دونوں رزق ہیں. لیکن کیا ہوا؟ جو ہمارا مقدر تھا، اللہ کی طرف سے ہمارے لیے رزق لکھا ہوا تھا، وہ حلق سے نیچے اتر گیا، اور جو نہیں لکھا تھا وہ دانتوں میں پھنس گیا، منہ میں جانے کے بعد بھی واپس آ گیا. ہے نا حقیقت؟ منہ میں جانے کے بعد بھی واپس آ کے آپ کا رزق ہی نہیں تھا. اگر رزق نہیں ہوگا، جانے کے بعد بھی واپس آ جائے گا، اور ہوگا تو پھر آپ کو ملے گا. اگر اس بات پر ایمان اور یقین ہو تو کبھی انسان دوسرے کے حقوق کو غصب نہ کرے، دوسرے سے چھین کر نہ کھائے. میرا رزق ہے، میرے رب نے مجھے دیا، وہ ملے گا. اسی لیے خالق کائنات نے اپنے دست قدرت میں رکھا، لوگوں کو نہیں دیا. اگر یہ رزق لوگوں کے ہاتھ میں ہوتا تو ایک دوسرے کو مار دیتے. اس نے میرا کام نہیں کیا، اس کا کھانا بند، اس نے فنا کام نہیں کیا، اس کا پانی بند، موت، زندگی، حیات، رزق، یہ سب اس نے اپنے دست قدرت میں رکھا ہے. کتنی مخلوقات ہیں، سب کو رزق پہنچا. ایک ادنا سے ادنا مخلوق، چھوٹی مخلوق، چیونٹی ہے، اسے بھی رزق مل رہا ہے. ایک ہاتھی ہے، اسے بھی رزق مل رہا ہے. انسانوں کو بھی رزق مل رہا ہے، حیوانوں کو بھی مل رہا ہے. چرند، پرند، جمادات، نباتات، حیوانات، جتنی بھی مخلوقات ہیں، ایک خالق کائنات سب کو رزق دے رہا ہے. یہ اس کی شان ہے. تو بات یہاں سے چلی، وَأَخْرَجَتِ الْأَرْضُ أَثْقَالَهَا، زمین اپنا بوجھ نکال کر پھینک دے گی. اور سرکار نے فرمایا، سونے چاندی کے مثل ستون، ستون ہوتے ہیں اس کی مثل سونا چاندی باہر پھینک دے. اسی سونا چاندی کے لیے انسان اس دنیا میں قتل کرتا ہے، رشتے توڑتا ہے، چوری کرتا ہے، اور دیگر غلط کام کرتا ہے، کسی طرح یہ مال حاصل ہو جائے. لیکن اس دن کیا ہوگا؟ کوئی اس مال کو نہیں دے گا. سرکار نے فرمایا، قاتل کہے گا، اسی کی وجہ سے تو میں نے قتل کیا. رشتہ توڑنے والا کہے گا، اسی کی وجہ سے میں نے رشتے توڑے. چوری کرنے والا چور کہے گا، اسی کی وجہ سے میرا ہاتھ کاٹا گیا. لیکن اس دن یعنی قیامت کے دن کوئی اس مال کو لینے والا نہیں ہوگا، سب چلے جائیں. اسی دنیا میں چھین رہے، ایک دوسرے سے لے رہے. روایت میں آتا ہے، تین دوست ایک جگہ سے گزر رہے ہیں، تین دوست ایک جگہ سے گزرے، ان کو سونا ملا. بڑے خوش ہوا، رہے یہ سونا ہمیں مل گیا، کیا کریں؟ اس کو بیچ کر کھائیں یا ویسے آپس میں تقسیم کریں؟ اختلاف ہو گیا، ایک نے کہا بیچ دو، دوسرے نے کہا نہیں تقسیم کر لو. خیر آپس میں فیصلہ یہ ہوا کہ تینوں میں برابر تقسیم کر لیں. وہ جو سونا ملا ہے تینوں میں برابر برابر تقسیم کر لیں. انہوں نے کہا ایسا کرو کہ بھوک لگ رہی ہے، پہلے کھانا کھا لیں، اس کے بعد بیٹھ کر اس سونے کو آپس میں ہم تینوں دوست تقسیم کر لیں. ٹھیک ہے، اب کھانا کہاں سے لائیں؟ جنگل میں تھے، شہر دور تھا. تو ایک دوست کو پیسے دیے، تم شہر جاؤ اور وہاں سے کچھ کھانا لے آؤ، ہم تینوں بیٹھ کر کھائیں گے، اس کے بعد یہ سونا آپس میں تقسیم کر لیں. کہ ٹھیک ہے، وہ چلا گیا. جب وہ گیا، اب ان کی نیت خراب ہو گئی. یہ جو دو دوست تھے نا، ان کی نیت خراب ہو گئی. इन्होंने आपस में कहा, यार ये तीन हिस्से करेंगे तो कम हो जाएगा, अगर हम दो कर लें आधा आधा मिल जाएगा, हम हैं उस तीसरे को देना पड़ेगा, क्या करें? का ऐसा करो, जैसे ही वो खाना लेकर आएगा हम एकदम उस पर हमला कर देंगे और दोनों मिलकर उसे खत्म कर देंगे, कोई बातचीत नहीं करेंगे, बस अचानक हमला करेंगे और मार देंगे। जब ये मर जाएगा तो ये सोना हम दोनों आपस में तकसीम कर लें। इनकी नियत खराब हुई, उधर जो खाना लेने गया था उसकी नियत खराब हुई, उसने कहा ये तीनों में तकसीम होगा, मैं अकेले ही क्यों नहीं खा जाऊं। उसने खाना लिया और उसमें जहर मिला दिया, जब ये लोग खा लेंगे खत्म हो जाएंगे मैं वो सोना लेकर चले जाऊंगा, तीन में क्या तकसीम करना, पूरा का पूरा हिस्सा मेरा। हिर्स हवस लालच, उसने खाना लिया उसमें जहर मिलाया और लेकर आया। जैसे ही इनके करीब आया, ये तो पहले ही मनसूबा बनाए बैठे थे, इन्होंने एकदम उस पर हमला किया, वो अभी समन्वय भी न पाया कि दूसरे ने गला दबा दिया, तीसरे ने मार, इस तरह करके खत्म, दो ने तीसरे को खत्म कर दिया और जब उसको मार दिया अब बड़े खुश हुए, चलो जी अब हम दोनों आपस में सोना तकसीम करेंगे, लेकिन ऐसा करो पहले खाना तो खा लो, खाना खा नहीं फिर तकसीम करेंगे। अब खाना खाने बैठे, जब खाना खाया ये भी चले, उधर वो मरा पड़ा है, इधर ये पड़े हैं, बीच में सोना है। एक अल्लाह का वली वहां से गुजर रहा था, उसने कहा ये है लालच का अंजाम, दुनिया वालों देख लो ये है लालच का अंजाम। इन्होंने ये सोचा कि उसे मार दें, उसने सोचा कि इन्हें मार दें, दोनों ने एक दूसरे को मार दिया, किसी के हाथ कुछ नहीं लगा और सबके सब बेमात मारे गए, सोना वहीं का वहीं रह गया। अगर ये लोग दयानदारी करते, एक दूसरे के साथ हमदर्दी करते, लालच नहीं करते, आपस में तकसीम कर लेते तो हर एक को मिल जाता ना, क्या थोड़ा थोड़ा मिलता। इन्होंने कहा नहीं सब मैं खा जाऊं, और आजकल यही हो रहा, हर आदमी यही कहता है कि मैं खा जाऊं, गवर्नमेंट का माल हो तो मैं खा जाऊं, फला माल हो तो मैं खा जाऊं, मेरा बैंक बैलेंस बढ़ जाए और किसी को कुछ ना। तो ये लालच जो है ये इंसान को कब्र तक पहुंचा देती है और अंजाम वही होता है, ना खुदा ही मिला ना विसाले सनम, ना इधर के रहे ना उधर के। कुरान ने कहा वा अखरजतिल अर्द अस्कालहा, जमीन अपना बोझ निकाल बाहर करे, जमीन अपना बोझ निकाल बाहर करे। फिर अगली आयत में अल्लाह फरमाता है वकाल अल इंसान मालहा, और इंसान इसे देखकर कहेगा इसे क्या हुआ। पहले तो जमीन हिलेगी, जलजला आएगा कयामत में जब हजरत इसराफिल अलैहिस्सलाम सूर फूकेंगे, उसके बाद जमीन के अंदर जो कुछ है वो बाहर निकल आएगा। वाखरजतिल अर्द अस्कालहा, जमीन अपना बोझ बाहर फेंक देगी। वकाल अल इंसान मालहा, इंसान कहेगा इसे क्या हुआ। अब जो आयत है ये बड़ी अहम है, यौम इज़िन तुहद्दिसु अखबारहा, उस दिन जमीन अपनी तमाम खबरें बयान करेगी। जमीन क्या करेगी, अपनी तमाम खबरें बयान करेगी। अच्छा ये बताओ क्या जमीन बोलती है, कभी आपने जमीन को बोलते हुए देखा, कभी दीवारों को बोलते हुए देखा, कभी आसमान को बोलते हुए देखा? नहीं, हमने तो देखा जमीन खामोश है, कभी आवाज नहीं सुनी, दीवारें खामोश, आसमान खामोश। लेकिन हदीस शरीफ के मुताबिक जब कोई नेक बंदा दुनिया से जाता है उसकी मौत पर जमीन भी रोती है आसमान भी रोता। जमीन इसलिए रोती है कि मेरे ऊपर नेक अमल करता था मुझे सुकून मिलता था ये चला गया। आसमान इसलिए रोता है कि उसके आमाल आसमानों से गुजर कर अल्लाह की बारगाह में पहुंचते थे अब वो सिलसिला मुनकते है। मेरे बुजुर्ग और दोस्तों ये जमीन खामोश है कयामत में बोलेगी, ये दीवारें ये आसमान ये फिजाएं ये तमाम हमें खामोश नजर आ रही हैं लेकिन कयामत में बोलेंगे। یوم اذن تحدث اخبارها، زمین اپنی خبریں بیان کرے گی. اچھا وہ خبریں کون سی ہوں گی؟ آئیے حدیث شریف کی روشنی میں دیکھیں کہ زمین کیا بیان کرے گی. حضرت ابو ہریرہ رضی اللہ تعالی عنہ اس حدیث کو روایت فرماتے ہیں، فرماتے ہیں کہ نبی پاک علیہ الصلوۃ والسلام نے اس آیت کو تلاوت کرنے کے بعد فرمایا، کون سی آیت؟ یوم اذن تحدث اخبارها، زمین اپنی تمام خبریں بیان کرے گی. سرکار دو عالم علیہ الصلوۃ والسلام نے اس آیت کو تلاوت کیا اور تلاوت کرنے کے بعد فرمایا صحابہ سے، کیا تم جانتے ہو کہ زمین کیا خبر دے گی؟ عرض کی یا رسول اللہ صلی اللہ علیہ وسلم، اللہ اور اس کا رسول صلی اللہ علیہ وسلم بہتر جانتا، یعنی ہم نہیں جانتے. سرکار نے فرمایا سنو، اس کی خبر یہ ہے کہ وہ ہر بندے اور بندی کے متعلق بتائے گی کہ اس نے فلا دن زمین کی پشت پر یہ کام کیا ہے. نہیں سمجھ میں آئی بات؟ زمین، سرکار نے فرمایا زمین کی خبر یہ ہے، اس دن وہ یہ بتائے گی، اللہ کی بارگاہ میں زمین کہے گی فلا بندے اور بندی نے زمین کی پشت پر یہ کام کیا ہے. یعنی اگر اس نے گناہ کیا ہے تو زمین بتا رہے، اگر اس نے نیک کام کیا ہے تو زمین بتا رہے. اب ذرا سا تصور کریں، جیسے عدالت میں اگر کوئی پیش ہوتا ہے اور جج اس سے پوچھے کہ بھائی تم نے چوری کی ہے، وہ کبھی نہیں کہے گا چوری کا، انکار کر دے گا، نہیں میں نے تو چوری نہیں. جب تک کوئی گواہ نہ ہو، اگر گواہ موجود ہے اس نے دیکھ لیا، گواہی دے دی کہ ہاں میرے سامنے میں نے دیکھا اس نے چوری کی، سزا دے دی جائے گی. وہ کہتا ہے میں نے دیکھا کہ اس نے قتل کیا، سزا دے دی جائے گی. جب تک کوئی عینی شاہد نہ ہو فیصلہ نہیں ہو. کوئی آدمی اگر یہ کہتے کہ میں نے سنا ہے کہ اس نے چوری کی تھی، یا میں نے فلاں سے سنا ہے کہ اس نے قتل کیا تھا، تو جج کبھی فیصلہ نہیں دے گا. عینی شاہد، آنکھ سے دیکھنے والا. ہمارا حال کیا ہے؟ ہم چھپ کر گناہ کرتے اور یہ سوچتے کوئی ہمیں نہیں دیکھ رہا، یہاں پر کوئی ہمیں نہیں دیکھ. حالانکہ جس زمین پر انسان گناہ کر رہا ہے، اللہ کا بندہ یا بندی، زمین دیکھ رہی ہے یا نہیں؟ جس زمین پر گناہ ہو رہا ہے زمین دیکھ رہی. یوم اذن تحدث اخبارها، زمین اس دن اپنی تمام خبریں بیان کرے گی. سرکار نے فرمایا اس کا مطلب یہ ہے کہ زمین قیامت کے دن اللہ کی بارگاہ میں کہے گی مولا فنا بندے یا بندی نے میرے اوپر یہ کام کیا تھا. یہ ہے زمین کی خبر. اب ذرا سا غور کرو، اگر خدا نہ خواستہ ہم سے کوئی گناہ ہو جائے اور یہ زمین کل قیامت میں گواہی دے، تو کیا ہم انکار کر سکتے ہیں؟ جس زمین پر کام ہو رہا ہے وہ زمین بیان کر رہی ہے، زمین خبریں بیان کر رہی ہے. اور پھر زمین تو دور کی بات ہے، قرآن مجید فرقان حمید اٹھا کر دیکھیے، اللہ رب العالمین جل جلالہ امن والو فرماتا ہے قیامت کے دن، الیوم نختم علی افواہہم، آج کے دن ہم ان کے منہوں پر مہر لگا دیں گے، منہ بند ہو جائیں گے. وتکلمنا ایدیہم وارجلہم، ان کے ہاتھ اور پیر یہ کلام کریں گے. یہ ہاتھ کلام کرے گا، یہ پیر کلام کریں گے. ہاتھ بتائے گا مولا میرے ذریعے اس نے یہ غلط کام کیا، پیر کہے گا میرے ذریعے یہ غلط مقام کی طرف چل کر گئے. پھر انکار کی گنجائش ہے؟ نہیں. خالق کائنات پوچھ رہا ہے بتاؤ تم نے ایسا کیا، ہم کہنے جی مولا میں ہم نے ایسا نہیں کیا. ہم کہہ نہیں سکتے اس لیے کہ زبان تو پہلے ہی بند. الیوم نختم علی افواہہم، اللہ فرماتے ہیں آج ہم ان کے منہوں پر مہر لگا دیں. مہر کا مطلب بند. وتکلمنا ایدیہم وارجلہم، ان کے ہاتھ اور پیر کلام کریں گے. اب آپ سوچیں گے یہ ہاتھ کیسے بولے گا، اس کی زبان ہے؟ یہ پیر کیسے بولے گا، کیا اس کی زبان ہے؟ یہ تو گوشت ہے، گوشت، گوشت میں قوت گویائی. ہم نے کہا سنو زبان جو ہے یہ کیا ہے، یہ بھی تو گوشت ہے. زبان جو ہے یہ بھی گوشت ہے، گوشت کا ایک ٹکڑا. جو خدا گوشت کے اس چھوٹے سے ٹکڑے کو قوت گویائی دے سکتا ہے، یقیناً وہ اس بات پر قادر ہے کہ ہاتھوں اور پیروں کو بھی قوت گویائی عطا کرتا ہے، یا نہیں؟ اس کی قدرت ہے، جب اس نے ایک چھوٹے سے ٹکڑے کو قوت گویائی دے دی تو ہاتھ اور پیر نہیں بول سکتے؟ ذرا سا سوچئے کہ وہ قیامت کے دن اور قیامت کا منظر کیسا ہوگا، جب ہم سب اللہ کی بارگاہ میں ہوں گے اور سب کے نام اعمال سب کے سامنے ہوں گے۔ بتاؤ، تم نے چوری کی تھی، تم نے زنا کیا، تم نے شراب پی، تم نے سود کھایا، تم نے دوسروں کو دھوکہ دیا، تم نے امانت میں خیانت کی، تم نے یتیموں، بیواؤں، مسکینوں کا مال کھایا، تم نے ان کی جائیداد پر جبرن قبضہ کیا، تم نے ظلم اور زیادتی کی، ساری باتیں پوچھی جا رہی ہیں اور انکار کی گنجائش نہیں ہے، اس لیے کہ زبان تو پہلے ہی بند ہے، زبان تو بند ہے، جو آنکھ بول رہی ہے کل بند ہوگی، اور یہ ہاتھ پیر جو خاموش ہیں کل بول رہی ہے۔ ہاتھ کہہ رہے ہیں مولا میرے ذریعے اس نے یہ غلط کام کیا، پیر کہہ رہے ہیں میرے ذریعے یہ غلط مقام کی طرف چل کر۔ ذرا سا سوچے اس وقت پھر ہماری کیفیت کیا ہو؟ اس دن سے بچنے کے لیے، قیامت کے اس مواخذے سے بچنے کے لیے، قیامت کی اس شرمندگی سے بچنے کے لیے آج ہی سچے دل سے توبہ کر لیں۔ بتقاضۂ بشریت ہر انسان سے غلطی ہوتی، کوئی ایسا نہیں کہے کہ مجھ سے کوئی غلط کام نہیں ہوا، کوئی گناہ نہیں، بشر ہے تو خطا ممکن ہے، لیکن توبہ کا دروازہ بھی کھلا ہوا۔ سرکار نے فرمایا التائب من الذنب کمن لا ذنب له، توبہ کرنے والا ایسا ہے کہ اس نے کوئی گناہ کیا ہی نہیں۔ خالق کائنات اپنی رحمت سے سارے گناہوں کو معاف فرماتا، بالکل پاک اور صاف، لیکن شرط یہ ہے کہ سچے دل سے توبہ کرے، اور جس گناہ سے توبہ کر رہا ہے دوبارہ اس کا ارتکاب نہ کرے۔ تو اگر ہم یہ چاہتے ہیں زمین اچھی خبریں دے، زمین کل قیامت میں یہ خبریں نہ دے کہ مولا اس نے میرے اوپر یہ غلط کام کیا تھا، زناکاری کی، یا شراب نوشی کی، یا جوا کھیلا، یا دھوکا دیا، یا سود کھایا، سود کا لین دین کیا۔ زمین یہ خبریں نہ دے، اس دنیا میں نیک اعمال کرو تاکہ کل قیامت کے دن زمین یہ خبریں دے، مولا اس نے میرے اوپر تو نماز پڑھی تھی، اس نے میرے اوپر سرکار پہ درود پڑا تھا، اس نے تو ثنا خوانی کی تھی، اس نے تو محفل میلاد کی تھی، اس نے تو عدل و انصاف کیا تھا، اس نے حق دار کو حق دیا تھا، اس نے امانت میں خیانت نہیں کی، امانت ان کے اہل تک پہنچا دی۔ زمین یہ خبریں دے تاکہ اللہ اور اس کے رسول صلی اللہ علیہ وسلم کے سامنے سرخرو ہو جائے۔ قیامت کے دن لوگ اپنے احوال پر لوٹائے جائیں گے۔ حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ اس حدیث شریف کو روایت کرتے ہیں، فرماتے ہیں کہ نبی پاک علیہ الصلوۃ والسلام نے فرمایا قیامت کے دن ہر شخص اپنے آپ کو ملامت کر رہا ہوگا، ہر شخص اپنے آپ کو ملامت کر رہا ہوگا۔ جو نیکوکار ہوگا وہ کہے گا میں نے زیادہ نیکیاں کیوں نہیں کی، مجھے تو وقت ملا تھا، کاش میں اور زیادہ نیکیاں کر لیتا۔ جو بدکار ہوگا وہ کہے گا میں نے گناہوں کو ترک کیوں نہیں کیا، کاش میں گناہوں کو ترک کرتا اور نیکیاں میں کر لیتا۔ ہر شخص اپنے آپ کو ملامت کر رہا ہوگا، لیکن اس ملامت سے کوئی فائدہ ہوگا نہیں، وقت نکل چکا ہوگا، دنیا سے جا چکا ہوگا، قیامت قائم ہو چکی ہوگی، حساب اور کتاب ہو رہا ہوگا، اعمال نامے پیش کیے جا چکے ہوں گے، اس وقت سوائے افسوس کے، ملامت کے کچھ حاصل نہیں ہو۔ ہاں، اس دنیا میں، آج یہ دنیا دار العمل ہے، اگر آج ہی ہم اپنے اعمال و افعال و کردار کو درست کر لیں تو کل قیامت کے دن اس مواخذے سے اور اس شرمندگی سے بچ سکتے ہیں۔ لیکن انسان اتنا غافل ہے، ذرا سی دیر میں जरा से पैसों की लालच में, हिप्स में, हवस में आकर तमाम चीजों को छोड़ देते। किसी ने लालच दी उस तरफ चला गया, किसी ने और सब बाग दिखाए उस तरफ चला गया। अपने रब को भूल कर मखलूक की तरफ नजर करता है, उससे मांगता है, उससे हासिल करने की कोशिश करता है, लालच करता है, हिर्द हवस करता है, इसी में उसकी सारी जिंदगी गुजर जाती, यहां तक कि वो कब्र में पहुंच जाता। अगर इसी दुनिया में अपने आप को इन तमाम चीजों से बचाकर लालच, हिर्द हवस तमाम चीजों से बचाकर सिर्फ अल्लाह की जात पर तवक्कुल और भरोसा करते हुए इस दुनिया से जाए, तो इस दुनिया में भी कामयाब हो, आखिरत में भी कामयाब, और उस वक्त फिर शर्मिंदगी से कोई फायदा नहीं। काश मैं नेक अमाल कर लेता, काश मैं गलत काम ना करता। गुनाहगार कहेगा मैंने इतने गुनाह क्यों किए, काश मैं नेकियां करता। नेकोकार कहेगा मुझे टाइम मिला तो मैंने ज्यादा नेकियां क्यों नहीं की, मैंने इतनी कम नेकियां की, काश मैं ज्यादा नेकियां करता, मेरे अमाल में ज्यादा नेकियों का इजाफा होता। आज ये दुनिया दारुल अमल है, अगर आज हम और आप सच्चे दिल से तौबा करें, आज ही नामाए अमाल में नेकियों का इजाफा हो सकता है, गुनाहों को तर्क किया जा सकता है, छोड़ा जा सकता है। लेकिन मेरे बुजुर्ग और दोस्तों, जब ये वक्त गुजर जाएगा, इस दुनिया से हम चले जाएंगे, जिस्म और रूह का सिलसिला मुनक़ते हो जाएगा, फिर सिवाय मलामत के, शर्मिंदगी के और कोई चीज हासिल नहीं होगी। इसलिए अकलमंद वही है, साहिब फहम और फिरासत वही है, जो इस दुनिया में आखिरत से पहले अपने आप को दुरुस्त कर ले, जो गलतियां हुई अल्लाह रब्बुल आलमीन की बारगाह में माफी मांगे। खालिक कायनात बड़ा मेहरबान। नबी पाक अलैहिस्सलाम की हदीस शरीफ जिसका मफहूम यह है, सरकार ने फरमाया तुम्हारा रब 70 माओ से ज्यादा तुमसे मोहब्बत करता। एक मां कितनी मोहब्बत करती, अपने खून से उसकी परवरिश करती और विलादत के बाद अपने दूध से उसकी परवरिश करती, फिर उसकी कोई तकलीफ बर्दाश्त नहीं करती, उसको रोने नहीं देती, उसको तकलीफ में नहीं देख सकती। अल्लाह ने मां के दिल में बच्चे की ऐसी मोहब्बत पैदा कर दी। सरकार ने फरमाया एक मां जैसे मोहब्बत करती है, रब 70 माओ से ज्यादा तुमसे मोहब्बत करता। गौर करो, जो रब 70 माओ से ज्यादा मोहब्बत करे वो कैसे तुम्हें अजाब में डालेगा, वो कैसे तुम्हें जहन्नुम में डालेगा। इसीलिए इस दुनिया में जो लोग सच्चे दिल के साथ तौबा करते हैं, अल्लाह तबारक व तआला की बारगाह में अपनी पेशानी को झुकाकर तमाम गुनाहों से सच्चे दिल के साथ तायब होते हैं, खालिक कायनात अगले पिछले सारे गुनाहों को माफ फरमाता। हदीस शरीफ में आया कि कयामत का दिन होगा, एक शख्स को हुक्म होगा, यानी जब हिसाब किताब हो जाएगा, तो उसके नामे आमाल में नेकियों का पल्ला कम होगा, यानी नेकियां कम होंगी, गुनाह ज्यादा होंगे। हुक्म होगा जाओ इसको जहन्नुम की तरफ ले जाओ, फरिश्तों को हुक्म हुआ इसे जहन्नुम की तरफ ले जाओ। जाहिर है नेकियां कम हैं, गुनाह ज्यादा हैं, जैसे आमाल है वैसी सजा है, फरिश्ते उसे लेकर जहन्नुम की तरफ जा रहे। नबी पाक अलैहिस्सलाम ने फरमाया उस जाने वाले की कैफियत यह होगी, दो कदम चलता है फिर पीछे देखता है, फिर चलता है फिर देखता है, फिर चलता है फिर देखता है, मुड़ मुड़ के देख रहा। अल्लाह रब्बुल आलमीन फरमाएगा ठहर जाओ, इसको रोको, पूछो कि मुड़ मुड़ के क्या देख रहा, जा तो रहा जहन्नुम की तरफ, ये पीछे मुड़ के क्या देख रहा। अल्लाह के हबीब अलैहिस्सलाम फरमाते हैं जब फरिश्ते उससे सवाल करेंगे वो कहेगा मैं गुनाहगार, सियाकार, खताकार हूं, जैसे मेरे अमल थे वैसी मुझे सजा मिली। अल्लाह ने फरमाया जहन्नुम में इसको डाल दो तो मैं जहन्नुम की तरफ जा रहा हूं, और उसका फैसला बिल्कुल सही, लेकिन मैं मुड़कर इसलिए देख रहा हूं कि एक उम्मीद की निगाह उसकी रहमत को देख रहा हूं, उम्मीद की निगाह से उसकी रहमत को देख रहा हूं, शायद मुझे वापस बुला दे। इतने हुक्म तो दे दिया कि जहन्नम में डाल दो, और मैं जा भी रहा हूं जहन्नम की तरफ, लेकिन एक उम्मीद की निगाह से उसकी रहमत को देख रहा हूं, शायद ये मुझे वापस बुला दे। नबी पाक अलैहिस्सलाम फरमाते हैं, बस खालिक़े कायनात की रहमत जोश में आएगी, अल्लाह रब्बुल आलमीन जल्ला जलालहु अम्मा नवालु इरशाद फरमाएगा, जो बंदा उम्मीद के साथ हमारी रहमत की तरफ देख रहा है, हमारी रहमत ये गवारा नहीं करती कि हम इसकी उम्मीद को जाया कर दें, लाओ इसको जहन्नम के बजाय जन्नत में दाखिल कर। पता ये चला कि रब अपने बंदों से बहुत मोहब्बत करता है, लेकिन बंदे जो हैं वो उससे गाफिल। पुराने करीम में अल्लाह रब्बुल आलमीन फरमाता है, वइजा सअलका इबादी अन्नी फइन्नी करीब। ऐ महबूब सल्लल्लाहु अलैहि वसल्लम, ये लोग आपसे रब के बारे में सवाल करते हैं, आप फरमा दें मैं तो इनके करीब हूं, मैं इनके करीब हूं। लेकिन हमारी कैफियत यह है, रब हमसे करीब है, हम उससे दूर है। रब हमसे करीब है और हम रब से दूर। आप कहेंगे ये क्या बात है, जब एक दूसरे के करीब है तो दूसरा भी पहले के करीब होना चाहिए। लेकिन ऐसी बात नहीं, रब हमसे करीब है, हम रब से दूर है। मौलाना रूम रहमतुल्लाह अलैह एक हिकायत बयान करते हैं और बड़े प्यारे अंदाज में इस चीज को समझाते हैं कि रब हमसे किस तरह करीब है और हम उससे किस तरह दूर। फरमाते हैं कि एक सुनार जिसके पास सोना था, जाहिर है सुनार के पास सोना ही होगा, एक सोने की डली थी, वो अपने घर से निकला कि मैं इसको दूसरे शहर जाकर बेच दूं। जब वो निकला तो एक चोर भी उसके साथ हो गया। चोर ने कहा, कहां जा रही? कहा मैं फला शहर जा रहा हूं, ये सोना मेरे पास है, सोने की डली, मैं वहां जाकर ज्यादा दामों में बेचूंगा, नफा कसीर हासिल होगा। इसने कहा मैं भी जा रहा हूं, मैं भी ताजिर हूं, मैं अगर साथ हो जाऊं। कहा ठीक है साथ हो जाऊं। सुनार साहब बड़े होशियार थे, उन्होंने देख लिया ये चोर है, पता था उनको ये मेरे साथ हुआ। उन्होंने कहा आप क्या तरकीब करें, मैं इस सोने की डली को इस आदमी से कैसे बचाऊं। सफर करते 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 एक इलाके में पहुंचे, रात हो गई, इनको रात गुजारनी थी और उसके बाद फिर आगे जाना था। सुनार ने कहा ऐसा करो कि रात गुजारनी है, अब मेरे पास सोने की डली भी है, ऐसा नहीं कोई चोरी कर ले, अगर हम दोनों सो जाएंगे तो कोई भी चोरी करके ले जाएगा, क्या करें। चोर तो पहले ही इस ताक में था कि किसी तरह मैं ये चुरा के ले जाऊं। उसने कहा ऐसा करें, आधी रात मैं सो जाता हूं, आप जागे, आप हिफाजत करें, जब आधी रात हो जाएगी मुझे उठा दीजिएगा, आप सो जाएं, मैं हिफाजत। उसकी मर्जी यही थी, जब ये सुनार साहब सोएंगे तो मैं वो लेकर गायब हो जाऊंगा। सुनार उससे ज्यादा तेज। सुनार ने कहा ऐसा करो पहले तुम सो जाओ, मैं बाद में सोऊंगा। उसने कहा ठीक है। चोर सो गया आराम से बेखबर। जब उसके उठने का वक्त हुआ तो सुनार ने वो सोने की डली निकालकर उसके सामान में रख दी चोर के, और उसके बाद उसको उठाया, उठ जाओ भाई आधी रात हो गई, अब मेरा टाइम है सोने का। उसने कहा हाँ ठीक है ठीक। उठ गया सुनार साहब, सो गए आराम से। अब चोर साहब ने तलाशी शुरू कर दी, तलाशी कर रहे हैं सुनार के सामान की, अपने सामान को नहीं देख रहा, उसकी चीजें उलट पुलट करके उसकी जेबें देख रहा है, उसके कपड़े लटके वो देख रहा है। यार ये सोने की डली कहां गई, सुबह तो इसके पास थी। खैर इसी तलाश में ही सुबह हो गई, आधी रात गुजर गई। सुनार साहब उठ के बैठ गए, क्या ढूंढ रहे हो? उसने कहा नहीं नहीं कुछ नहीं, मैं तो ऐसे ही जरा देख रहा। चोर जब इधर बिधर हुआ इसने डली निकाल के फिर अपनी जेब में रख ली। चोर ने कहा सुनार साहब वो सोने की डली आपके पास है? कहां है मेरे? कहां पर है? वो जेब में से निकाली। अरे अरे दिल में सोचा कि रात में तो पता नहीं कहां थी, मैंने बड़ी तलाश की, अगर मुझे मिल जाती तो मैं तो लेके गायब हो जाता, चलो अगली रात है फिर देखेंगे। फिर रात आई, उनका भाई उसी तरह करना है, मैं पहले सोऊंगा आप जागेंगे, फिर मुझे उठा देना, फिर तुम सो जाना, मैं हिफाजत करूंगा। ठीक, चोर साहब सो गए, सुनार साहब जागते रहे। जब आधी रात का वक्त हुआ, सुनार ने फिर डली निकाली, फिर चोर के सामान में रख दी, उसको उठा दिया, वो उठ गया, क्या हुआ भाई मैं सो रहा हूं। ठीक है, ये सो गया, अब वो उठ गया, उठ के फिर ये सुनार का सामान देख रहा है, उसकी अटैची खोल के देख रहा है, उसके कपड़े देख रहा है, पता है यार ये रात को डली कहां जाती, सुबह तो उसके पास थी और रात को फिर गायब हो गई। सुबह हो गई, सुनार साहब उठ के बैठ गए, चोर इधर उधर हुआ, इन्होंने डली निकाल के फिर अपनी जेब में नाश्ता वाश्ता किया। चोर ने कहा वो सोने की डली आपके पास है? हाँ है मेरे पास। कहां है? जेब में से निकाल के दिखा दिया। फिर सोच रहे यार ये रात को कहां गई, अब कह सकता नहीं उससे। खैर बहरहाल तीन रातें इसी तरह हो, वो डली निकाल के वहां रख दे, सुबह फिर अपनी जेब में रख। अब जब तीसरा दिन हुआ, सुबह हुई, अब दोनों के रास्ते जुदा जुदा, सुनार को इधर जाना है, चोर को इधर जाना। मौलाना रूम रहमतुल्लाह अलैह फरमाते हैं जब ये दोनों जुदा होने लगे तो सुनार ने कहा जी बहुत आपकी मेहरबानी, आप मेरे साथ रहे, आपने भी हिफाजत की मेरे सामान की, मैंने भी आपके सामान की हिफाजत की, सोने की डली भी मेरी महफूज रही, वरना कोई चोर चोरी करके ले जाता, लिहाजा अब मैं इधर जा रहा हूं आप उधर जा रहे। चोर ने कहा एक मिनट, जा तो रहे लेकिन एक बात मुझे बताएं। क्या? कहने ये डली रात में कहां जाती थी? उसने कहा क्या मतलब? कहा भाई सच्ची बात यह है कि मैं हूं चोर और मुझे चोरी करनी थी, इसी वजह से मैं आपके साथ लगा था। उसने कहा यह तो मैंने पहले ही दिन ताड़ लिया था कि तू चोर है, इसी वजह से मेरे साथ आया। फिर का मसला यह है कि मैंने ये यकीन कर लिया था कि तू जब भी ढूंढेगा मेरे ही सामान में देखेगा, अपने सामान में नहीं देखेगा, तो मैं रात को तुम्हारे ही सामान में रख देता था, और तो मेरा सामान ढूंढ रहा है वो है तुम्हारे करीब। तो सुनार ने कहा वो डली तो तुमसे करीब थी लेकिन तुम उससे दूर थे, वो तुमसे करीब थी तुम उससे दूर थे। मौलाना रूम रहमतुल्लाह अलैह ये हिकायत बयान करते हैं और फिर फरमाते हैं मुसलमानों सुनो, रब तुमसे करीब है लेकिन तुम रब से दूर। वो कहते हैं नहनु अक़रबु इलैहि मिन हब्लिन वरीद, हम तुम्हारी शह रग से ज्यादा करीब है और तुम रब को ढूंढ रहे हो। कोई जंगलों में ढूंढ रहा है, कोई रेगिस्तानों में ढूंढ रहा है, कोई बियाबानों में ढूंढ रहा है, कोई गारों में ढूंढ रहा है, और रब तो कहता है मैं तो मोमिन के दिल में मौजूद हूं, मैं तो मोमिन के दिल में मौजूद हूं। अन्नी फ इन्नी करीब, ए महबूब जब आपसे लोग मेरे मुतालिक सवाल करें, वही सालका इबादी, जब मेरे बंदे आपसे सवाल करें आप फरमा दीजिए अन्नी फ इन्नी करीब, मैं तो उनसे करीब। और रब फरमाता है बंदा जैसा गुमान मेरे साथ करता है मैं वैसा ही मामला उसके साथ करता हूं। वो अगर मेरी तरफ बढ़ता है एक कदम बढ़ता है, मैं चार कदम बढ़ता हूं, वो चल कर आता है मैं दौड़ कर पहुंच जाता हूं। लेकिन शर्त यह है कि तुम रब की तरफ बढ़ो तो सही, तुम रब की तरफ जाओ तो सही, तुम उसे पुकार कर तो देखो, फिर देखो कैसी रहमतें नाज़िल फरमाता। मैं अक्सर अपने खिताबात में यहां भी शायद कहा हूं और दीगर जगह भी, हमने हर एक के लिए वक्त रखा है, हर एक के लिए हमने वक्त रखा है। बीवी के लिए वक्त है, बच्चों के लिए वक्त है, दोस्तों के लिए वक्त है, रिश्तेदारों के लिए वक्त है, कारोबार के लिए वक्त है, नौकरी के लिए जॉब के लिए वक्त है, खाने पीने के लिए वक्त है, सोने के लिए वक्त है, हर एक के लिए वक्त है। उसके लिए भी कोई वक्त है जिसने तुम्हें पैदा किया, उसके लिए कोई वक्त है? आप कहेंगे हां जी उसके लिए पांच वक्त नमाज, ये हमने रब के लिए, हमने कहा ये पांच वक्त नमाज तो उसने रखी है, तुमने क्या रखा? ये तो रब ने रखा है ना हमारे ऊपर पांच वक्त नमाज, हर मोमिन मुसलमान मर्द औरत आकिल बालिग पर फर्ज है। अगर वो नहीं अदा करेगा कयामत में जवाबदेह है, गुनाहगार है। तुमने क्या वक्त रखा? कभी आधी रात के बाद उठो, दो बजे के बाद मकबूलियत का वक्त शुरू हो जाता है। सरकारी दो आलम अलैहि सलातो वसलाम ने फरमाया रब की रहमत पुकारती है कोई मांगने वाला कि हम उसे अता कर दें, है कोई रिजक में बरकत चाहने वाला कि उसके रिजक में बरकत अता कर दें, है कोई अपनी मगफिरत चाहने वाला कि हम अगले पिछले सारे गुनाहों को माफ कर दें। हर रात ये सदाएं होती हैं रब की तरफ से आधी रात के बाद। तो कभी आधी रात के बाद उठकर वुजू करके मुसल्ले पर बैठकर अपनी पेशानी को उसकी बारगाह में झुकाओ, अपने गुनाहों पर नजर करते हुए दो आंसू उसकी बारगाह में बहा दो, सारे गुनाह माफ फरमा। सरकार ने फरमाया पानी के दो कतरे ऐसे हैं जो जहन्नुम की आग को बुझा देंगे। साहबा ने अर्ज की या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम कौन से कतरे? फरमाया गुनाहगार की आंखों से निकले हुए दो आंसू। गुनाहगार की आंखों से निकले हुए दो आंसू, जब वो अपने गुनाहों पर नदामत शर्मिंदगी इख्तियार करता है और अपनी पेशानी को रब की बारगाह में झुकाकर उसकी आंखों से दो आंसू निकल आते हैं, उसके हक में जहन्नुम की आग बुझ जाती। अल्लाह रब्बुल आलमीन रहमतें नाजिल फरमाता। लेकिन हम जो उसने हमारी ड्यूटी लगाई हम वही पूरी नहीं करते, तो रात को जागना तो दूर की बात है, फिर सजदा करना तो दूर की बात है, आंसू बहाना तो दूर की बात है। कभी भी अगर रात में जाकर देखो तो अल्लाह रब्बुल आलमीन कितनी रहमतें नाजिल फरमाता, कितनी बरकतें नाजिल फरमाता। वो चाहता है कि बंदे मुझसे मांगे, मुझसे तलब करें और मैं इनको अता करूं। वो अता करने के लिए तैयार है, हम मांगने के लिए तैयार हैं, हम उसके आगे हाथ फैलाने के लिए तैयार हैं, हम इबादत और रियाजत करने के लिए तैयार हैं, हम उसका हुक्म मानने के लिए तैयार हैं। अब फिर कहते हैं हम परेशान हैं, हमारे ऊपर ये मुसीबत है, हमारे ऊपर ये मुसीबत। एक शायर ने बड़ी प्यारी बात कही, वो कहता है जब मैं कहता हूं कि या अल्लाह मेरा हाल देख, जब मैं कहता हूं कि या अल्लाह मेरा हाल देख, हुक्म होता है कि अपना नाम अमाल देख। बात हो गई, हुक्म होता है कि अपना नाम अमाल देख, तुम अपने अमाल दुरुस्त कर लो, हाल खुद ब खुद दुरुस्त हो जाए। नाम अमाल दुरुस्त नहीं तो मेरे बुजुर्ग और दोस्तों, इस सूरह मुबारका में खालिक कायनात ने कयामत का मंजर बयान फरमाया है। और इसकी फजीलत यह है कि नबी पाक अलैहिस्सलातु वस्सलाम ने फरमाया, हजरत अनस रदी अल्लाह तआला ने इस हदीस को रिवायत करते हैं, फरमाते हैं कि नबी पाक अलैहिस्सलातु वस्सलाम ने फरमाया जिसने इजा ज़ुलज़िलतिल अर्ज़ ज़िलज़ालहा यह पूरी सूरत पढ़ी वो निस्फ कुरान के बराबर है। जिसने ये सूरत पढ़ी वो निस्फ कुरान के बराबर है। जिसने कुल हुवल्लाहु अहद पढ़ी वो तिहाई कुरान के बराबर है। और जिसने कुल या अय्युहल काफिरून पढ़ी वो रुबो कुरान के बराबर। सुनन तिर्मिजी की हदीस। तो अगर हम इस सूरत को पढ़ते रहें तो आप समझे कि निस्फ कुरान आपने पढ़ लिया। और फिर जो कुछ इसमें बयान किया गया है अगर उस पर हम सही तौर पर अमल कर लें तो इस दुनिया में भी कामयाब हो जाएं, आखिरत में भी कामयाब। कुरान ने कहा फमन यअमल मिथकाल ज़र्रतिन खैरन यरा, किसी ने एक जर्रे के बराबर भी नेकी की होगी उसे भी उसका सिला मिलेगा। वमन यअमल मिथकाल ज़र्रतिन शर्रन यरा, और किसी ने एक जर्रे के बराबर बुराई की होगी उसे उसकी भी सजा मिलेगी। तो इसलिए नेकी को कम समझकर छोड़ देना यह भी नादानी है। हम कहीं तो मामूली सी नेकी, हम कोई बड़ी नेकी करना चाहते हैं, हम कोई बड़ा काम करना चाहते हैं। नहीं, अगर आप रास्ते से गुजर रहे हैं और एक पत्थर आपने हटा दिया यह भी एक नेकी है, इसका सिला भी कयामत के दिन मिलेगा। अगर किसी नाबीना को सड़क पार करा दी यह भी नेकी है, इसका सिला भी कयामत में मिलेगा। किसी प्यासे को पानी पिला दिया यह भी नेकी है, इसका सिला भी कयामत में मिलेगा। कितनी चीजें हैं, किसी का दिल रख लिया, तोड़ा नहीं, किसी का दिल रख लिया, कयामत में उसका भी सिला मिलेगा। इस्लाम हमें यही तालीम दे रहा है। रिवायत में आता है नबी पाक अलैहिस्सलातु वस्सलाम तशरीफ फरमा है, एक शख्स आया या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम मेरा बेटा खो गया, गायब हो गया, इतने घंटे गुजर गए अभी तक उसका कोई पता नहीं। अल्लाह के हबीब अलैहिस्सलातु वस्सलाम ने फरमाया आ जाएगा। इतनी देर में एक आदमी आया, उसने कहा तुम्हारा बेटा तो फला जगह मैंने देखा है बच्चों के साथ खेल रहा। जैसे ही उसको खबर मिली फौरन दौड़ा, जब वो जाने लगा तो नबी पाक अलैहिस्सलातु वस्सलाम ने एक सहाबी को भेजा, इसको बुलाओ, इसको बुलाओ फौरन। उसको बुलाया, اب یہ بات سننے اور یاد رکھنے کے قابل، جب اس کو خبر ملی نا کہ بیٹا مل گیا، وہ فلاں جگہ کھیل رہا ہے بچوں کے ساتھ، تو وہ دوڑتا ہوا گیا کہ میں جا کر اس کو پکڑ لوں. سرکار نے فرمایا اس کو بلاؤ. بلایا، کہا سنو، جب تم وہاں پہنچو تو بیٹا کہہ کر آواز نہیں دینا، اس کا نام لے کر پکارنا. بیٹا کہہ کر آواز نہیں دینا جب وہ بچوں کے ساتھ کھیل رہا ہو، اس کا نام لے کر پکارنا. اس نے کہا یا رسول اللہ صلی اللہ علیہ وسلم، بیٹا کہہ کر پکارنا تو کیا ہوگا؟ بھئی میں باپ ہوں، وہ میرا بیٹا ہے، اگر میں بیٹا کہہ کر پکاروں؟ سرکار نے فرمایا نہیں، اس لیے میں منع کر رہا ہوں، ہو سکتا ہے ان بچوں میں کوئی یتیم بچہ بھی کھیل رہا ہو، تم بیٹا کہہ کر پکارو گے، اس کو احساس ہوگا کاش میرا باپ ہوتا، وہ بھی مجھے بیٹا کہہ کر پکارتا، ارے اس بچے کی دلازاری ہو جائے گی، اس لیے میں منع کرتا ہوں بیٹا کہہ کر نہ پکارنا، نام لے کر پکارنا تاکہ کسی بچے کی دلازاری نہ ہو. یہ ہے میرے آقا صلی اللہ علیہ وسلم کی تعلیمات. سرکار فرماتے ہیں کسی یتیم کی بھی دل آزاری نہ ہو. اور ہم آج کیا کر رہے ہیں؟ یتیموں بیواؤں کا مال دولت جائیداد سب پر قبضہ کیے بیٹھے ہیں، کبھی احساس نہیں کہ کسی کا دل ٹوٹ رہا ہے یا کچھ ہو رہا ہے یا قیامت میں ہمیں جواب دینا ہے، ہمیں کوئی فکر نہیں. اس سورہ مبارکہ کو اگر انسان پڑھ لے، اس کے معانی اور مفاہیم پر غور کر لے، انشاءاللہ اس دنیا میں بھی کامیاب ہو جائے، آخرت میں بھی کامیاب. اللہ تبارک و تعالی نے ابتدائی صورتوں میں قیامت کا منظر بیان فرمایا، اس کے بعد لوگوں کے حالات بیان فرمائے، اور اس کے بعد زمین کی خبریں، جو کچھ زمین خبریں دے گی ان تمام چیزوں کو بیان فرمایا. صرف اس آیت کو ہی اگر ہم یاد کر لیں، یومئذ تحدث اخبارها، زمین اس دن اپنی تمام خبریں بیان کرے. اور سرکار نے فرمایا وہ خبریں کیا ہیں؟ وہ خبریں یہ ہیں، زمین اللہ کی بارگاہ میں کہے گی مولا میرے اوپر فلاں بندے اور فلاں بندی نے یہ کام کیا تھا. ایسا کام کرو کہ زمین اچھی خبریں بیان کرے، تاکہ ہم اللہ اور اس کے رسول صلی اللہ علیہ وسلم کی بارگاہ میں سرخرو ہو جائیں. اللہ تبارک و تعالی ہم سب کو نیک اعمال کی توفیق عطا فرمائے، اور نبی پاک علیہ الصلوۃ والسلام کی سچی محبت ہم سب کے دلوں میں پیدا فرمائے. وآخر دعوانا ان الحمد للہ رب العالمین.